नमस्कार, म रविन्द्र सुवेदी। थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहज, हेटौडामा 99.6 मेगाहजका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहा खबर .com र थाहा खबरको फेसबुक पेजबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ। स्थानीय तह निर्वाचन अन्तर्गत मतदानका लागि अब 4 दिन मात्रै बाँकी छ। राजनैतिक दल र उम्मेद्वारहरू चुनावी प्रचार प्रसारको पिक आवरमा पुगेका छन्। प्रचार प्रसार तीव्र भएसँगै निर्वाचन आचार संहिता उल्लङ्घनका घटनाहरू पनि भइरहेका छन्। अर्कोतिर निर्वाचन आयोगले दल, उम्मेद्वार तथा आचार संहिता आकर्षित हुने सबैलाई स्पष्टीकरण सोधिरहेको छ। निर्वाचन आचार संहिता, निर्वाचन कानून वा सामान्य रूपमा कार्यान्वयन हुनुपर्ने आचरणको कुरा किन औपचारिकतामा मात्रै सीमित भइरहेको होला? यो विषयमा आम रूपमा चासो पनि बढेको छ। आजको द न्यूज प्लस कार्यक्रममा यिनै सन्दर्भहरूमा रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्य प्रसाद श्रेष्ठ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। नमस्कार।
नमस्कार,
कार्यक्रममा स्वागत छ यहाँलाई।
नमस्कार।
निर्वाचन आचार संहिता कार्यान्वयन भइरहेको सुन्नुभयो, कार्यान्वयन नभएको खबरहरू धेरै आइरहेका छन्।
कतिपय कुरामा कार्यान्वयन पनि भएको छ, जस्तो अब यो ठुल्ठुलो पोस्टरहरू नबनाउने, सार्वजनिक स्थलहरूमा पोस्टरहरू नटाच्ने, पर्चाहरू चाहिँ पर्चा नछाप्ने, यी सबै कुराहरू त कार्यान्वयन भएको छ, नभएको होइन। यो पहिला पनि भएको थियो, अहिले पनि राम्रोसँग भएको छ।
तर
खालि एउटा कुरा के आइरहेको छ भनेदेखि जुलुसहरू निकालेको छ भन्ने कुरा आयो। आफ्नो आफ्नो पार्टीको चाहिँ नि ऊ एउटा ठुल्ठुलो प्रदर्शनहरू जुलुसहरू निकाल्यो अस्ति, मनोनयन गर्दादेखि अहिलेसम्म नै भन्ने कुराहरू पनि आयो। तर जुलुसहरू अब उनीहरूले एउटा यसलाई उत्सवको रूपमा पनि मनाउँछ, किनभने अहिले स्थानीय निकाय अत्यन्त सबल सक्षम र तपाईँको चाहिँ अधिकार सम्पन्न छ र एक किसिमले सार्वजनिक प्रशासनको सम्पूर्ण अभिभारा स्थानीय निकायहरूमा नियुक्त गर्दछ अहिलेको संविधानले। यो तिन वर्ष गर्नुभयोले यो निकायमा त हामी सबैको अत्यन्त निकटतम सम्पर्क रहेछ, सम्बन्ध रहेछ, र यसमा हाम्रो चाहिँ हामीलाई हामीले जानुपर्ने ठाउँ रहेछ। जस्तो स्थानीय अड्डाखानाहरूमा धाउँथ्यो नि, त्यसको बदला स्थानीय निकायमा धाइरहेको। यसले मान्छेहरूमा चाहिँ एउटा भावना के हो भने यसमा चाहिँ ठाउँ पाए पनि ओगट्न सक्यो भने राम्रो, यो त राम्रो पक्षहरू हो नि त अहिलेको, होइन? यो अहिलेको धेरै राम्रो पक्षहरूलाई हतोत्साहित निरुत्साहित गर्नुपर्ने त्यति आवश्यक छैन।
आफ्नो सरकार बनाउने समय भएकाले उत्साहित छन्, यसलाई उत्सवका रूपमा मनाइरहेका छन् भन्न मिल्यो,
मिल्छ
हजुरको
रूपमा नि हो नि।
तर आचार संहिता बनाउँदाखेरि चाहिँ यो कुरा सोचिएन कि
सामान्य कुराहरू खर्च गर्यो भने पनि त्यसलाई पनि हामीले अङ्कित गरेर चाहिँ यो पनि उल्लङ्घन भयो भन्ने कुराहरू, यो अलिकति ज्यादा ढ्याङ्ग्रो बजाउने कुरा जस्तो मात्रै हो क्या गर्न, त्यो आवश्यक छैन। सामान्य रूपले चाहिँ यसलाई सञ्चालन दिनुपर्छ र के ठुलो कुराहरूमा निर्वाचन आयोगको ध्यान आकर्षित हुन बाँच्ने त आवश्यक छ नि, ठुलो कुराहरू
भयो।
जस्तो अब अहिले हेलिकप्टरहरूको प्रयोग भयो भन्ने भनेको छ, केही चाहिँ तपाईँको चाहिँ केही अलिकति गोल नहुने कुराहरू राजनैतिक नेतृत्व वर्गबाट चाहिँ नि यो आयो बाहिर, त्यो चाहिँ हुँदैन है भन्ने कुराहरू छ। व्यक्तिगत रूपले चाहिँ गाली गलोच गर्ने अवाञ्छित एउटा तरिकाले चाहिँ नि अभद्र तरिकाले चाहिँ बोल्ने यो कुराहरू चाहिँ यसलाई चाहिँ यस्तो चाहिँ नियन्त्रण भइदियो भने एउटा शिष्टता हाम्रो निर्वाचन पद्धति प्रणालीमा आउनु सक्छ। अनि अरू त धेरै सामान्य कुराहरू छ।
निर्वाचन श्रेष्ठजी, म एकैछिन,
पूर्णतामा हामी यसलाई चाहिँ नि नियन्त्रण गर्न सक्छौँ भन्नु त्यति गाह्रो छ, किनभने यो नियन्त्रणको दायराभित्र राजनीतिक नेतृत्व वर्ग नै आउँछ र यो प्रतिस्पर्धा राजनीतिक नेतृत्व वर्ग चाहिँ, र मेरो भनाइ के छ भने यसमा यसलाई आत्मसात गर्नुपर्ने पनि नेतृत्व वर्ग,
हजुर,
आत्मसात गर्नुलाई उनीहरूको यो आचार संहिता बनाउँदा अत्यन्त बढी सहभागिता हुनुपर्थ्यो र धेरै क्षेत्र कभर गर्नु पनि आवश्यक थिएन, यो बढी कभर गरिएको छ। त्यसले गर्दाखेरि मेरो विचारमा जबसम्म नेतृत्ववर्गले यसलाई पूर्णतः आत्मसात गरेर यसलाई लोकतान्त्रिक पद्धतिलाई राम्रोसँग हामी सञ्चालन गर्छौँ, उदाहरणीय बन्छौँ भन्ने भावनाको विकास हुँदैन, तबसम्म केवल निर्वाचन आयोगले नियन्त्रणकारी भूमिका निर्वाह गरेर मात्रै यो आचार संहिता तपाईँको चाहिँ निष्पालन हुन्छ जस्तो लाग्छ।
हजुर श्रीष्ठज्यू,
कुराहरूमा प्रत्यक्ष देखिएको कुरामा प्रमाणीकरण भन्ने कुराहरूमा चाहिँ हामीले गर्नैपर्छ। त्यो सामान्यतया सामान्य कुराहरूलाई एकदमै ब्लोअप गरेर तपाईँको त्यसलाई पछाडि दौडधुप गर्न जरुरी छ।
मलाई सुन्दै हुनुहुन्छ? हजुर, एकैछिन अर्को नम्बरबाट फोन गर्न खोजेँ मैले, यहाँ अलि राम्रोसँग कुरा सुनिएन। एकै हजुर एकैछिन होल्डमा भन्दा पनि फोन काटिदिनु होला। सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठसँग निर्वाचन आचार संहिता कार्यान्वयनको अवस्था कस्तो छ, निर्वाचन आयोगले कस्तो भूमिका खेलिरहेको छ, राजनैतिक दलहरू अथवा उम्मेद्वारहरूले कस्तो भूमिका निर्वाह गरिरहेका छन्, निर्वाचन आचार संहितालाई कार्यान्वयन अथवा पालना गर्ने हदसम्म पालनाको कुरामा चाहिँ कतिको सिन्सियर देखिएका छन्, यसै विषयमा रहेर हामीले कुराकानी गरिरहेका छौँ। अलिकति टेलिफोनमा डिस्टर्ब भएका कारणले फेरि ट्राई गरेका छौँ। सूर्यप्रसाद श्रेष्ठ हाम्रो टेलिफोन सम्पर्कमा हुन्छ, पूर्व प्रमुख निर्वाचन आयुक्त। तपाईँले भनेको मैले सुनिरहेको थिएँ, मैले भनेको सुन्नु भएन कि जस्तो लागेर, यसमा चाहिँ जस्तो दलहरूले आचार संहिता बनाउँदा त निर्वाचन आयोगसँग सल्लाह गरे, छलफल गरे, दलहरूले नै सहमति दिए निर्वाचन आयोगलाई आचार संहिता बनाउनका लागि, तर राजनैतिक दल जो सरकारमा छन्, स्थानीय सरकारमा अथवा प्रदेश सरकारमा, सङ्घीय सरकारमा, त्यहाँ भएका दलका नेताहरूले प्रचार प्रसारै गर्न नपाउने भनेर आचार संहितामा लेखियो। अहिले चाहिँ नेताहरू त प्रचार प्रसारमा हिँड्नु पऱ्यो, आफ्नो पार्टीको आफ्ना उम्मेदवारहरू बोकेर हिँड्नु पर्यो। आचार संहिता बनाउँदाखेरि मिस्टेक गऱ्यौँ कि अहिले नेताहरूले मिस्टेक गरे?
अब राजनैतिक दलले नेताहरूले प्रचार प्रसारै गर्नु पाउँदैन भनेर लेख्न व्यर्थ छ नि, त्यो लेख्नु आवश्यक छ त भन्नुहोस् न। कुनै हालत पनि उसको प्रचार प्रसार नगर्ने को आएर प्रचार प्रसार गरिदिन्छ? अब जस्तो गठबन्धनकै भन्नुहोस् अरे, अहिले गठबन्धनको विषयमा नै प्रचार प्रसार उनीहरूले गठबन्धन बनाएपछि गर्ने नै भयो। त्यो अर्को आएर त गठबन्धनको विरुद्धमा मात्रै बोल्ने हो होइन, पछि आएर त गठबन्धनको विरुद्धमा बोल्ने हो, उनीहरूले गठबन्धनले गठबन्धनको प्रचार प्रसार गर्नुपर्ने हुन्छ। त्यस्तै अरू राजनैतिक दलले पनि आफ्नो नेतृत्ववर्गले नै प्रचार प्रसार गर्दैन भने कसले गरिदिने त? यस्तो गल्तीहरू त्यो सायद छ भने है, मैले राम्रो हेरेको छुइनँ है, त्यो छ भने त्यो गल्ती हो, त्यो सच्याउनु पर्ने होइन आवश्यक।
आचार संहिता बनाउँदाखेरि नै ती कुराहरूमा ध्यान दिनु पर्थ्यो,
ध्यान दिनुपर्छ नि। आचार संहिता बनाउँदाखेरि जुन कुरामा आफूले सकिँदैन पालन गर्नु सकिँदैन, पालन गर्नेले पनि त्यस्तै गरेर तपाईँको चाहिँ बनाउनेले पनि यो पालन गराउनु हाम्रो क्षमताभन्दा बाहिर जान्छ, गर्न सकिँदैन होइन भन्ने भयो भने त्यसलाई चाहिँ त्यहाँ लेखेर खालि जनतालाई चाहिँ एउटा भ्रममा पार्ने कुरा मात्रै हुन्छ।
अब अहिले चाहिँ सामान्य समाचारका विषयमा पनि अथवा कुनै पनि उम्मेदवारका विषयमा केही पनि केही शब्द प्रयोग हुनासाथ निर्वाचन आयोगले सबै व्यक्तिहरूलाई स्पष्टीकरण सोध्ने गरेको, चिठी पठाउने गरेको त्यस्तो देखिन्छ। अब तर चिठी पठाउने, स्पष्टीकरण सोध्ने बाहेक त्योभन्दा फर्दर कारवाहीको प्रक्रिया चाहिँ सुरु भएको देखिँदैन। भनेपछि यो आचार संहिता कार्यान्वयन भनेको चाहिँ औपचारिकता मात्रै हो र?
अहिलेलाई त त्यो औपचारिकता, किनभने ध्यान चाहिँ सबै यतातिर गइरहेछ तपाईँको निर्वाचनतिर नै, कुरा त यो निर्वाचनकै हो। तर अब अहिले तपाईँको चाहिँ मुद्दा मामिला झगडातिर यो फेरि निर्वाचन आयोग पनि बढी लाग्यो भने काममा चाहिँ तपाईँको चाहिँ नै व्यवधान आउन सक्छ। त अहिले त एउटा स्पष्टीकरण सोध्यो, स्पष्टीकरण दिनुभयो भनेदेखि चित्त बुझेन भने उनीहरूले कारवाही गर्ने ठाउँ त सधैँ हुन्छ नै होला, एउटा बाटोसम्म खुलाएको होला। तर यसमा पनि धेरै निर्वाचन आयोगले लाग्नु हुँदैन भन्ने छ, हुन त आभार छैन, के छ भने पालना भएन पालना भएन पालना भएन भन्ने छ। तर पालना गर्नलाई चाहिँ एउटा कार्यविधि पनि त छ नि, गर्नु गराउनलाई पनि। दोस्रो चाहिँ नि गएर तपाईँको चाहिँ नि ठुलो एरिया चाहिँ नि उसले समेट्दा साथ अब तपाईँको चाहिँ सञ्चार माध्यमलाई समाउने कि तपाईँको चाहिँ सङ्घ संस्थाहरूलाई समाउने कि तपाईँको चाहिँ नि कर्मचारीलाई समाउने कि राजनैतिक दलहरूलाई समाउने कि यो ठुलो नै ग्यामट भयो क्या। त्यो ठिक्कमा चाहिँ जुन चाहिँ पालना गराउन सकिन्छ गराउनु पर्छ ती कुराहरूमा मात्रै विशेष ध्यान दिनुपर्छ।
ती कुरा मात्रै निर्वाचन आयोगले आचार संहिता बनाउँदाखेरि समेटेको भए सजिलो हुन्थ्यो भन्ने कुरा हो।
त्यति मात्रै थोरै समेट्ने तर पालना गराएर
त्यसलाई स्ट्रिक्टली पालना गराउने कुरामा चाहिँ ध्यान दिने
अलिकति गाह्रो हुन्छ। उहाँहरूले धेरै एरिया समेट्दाखेरि आयोगलाई नि गाह्रो हुन्छ, राजनैतिक दलहरूलाई त लो यो पनि गर्नुपर्छ त्यो पनि गर्नुपर्छ भने सबै भेला गर्यो कमिटमेन्ट गराए अथवा गरे पनि होला तर विशेष ध्यान दिनुपर्ने हामीले प्राविधिक हिसाबले र कार्यान्वयन गराउन सकिन्छ कि सकिँदैन भन्ने हिसाबले आयोगका पदाधिकारीहरू र आयोगले नै हो।
अब यो आचार संहिता त विगतका निर्वाचनदेखि अहिलेसम्म एक हिसाबले लागू हुने जारी हुने लागू हुने उल्लङ्घन हुने यी घटनाहरू प्राय भइरहन्छन्। आचार संहिता जारी हुन्छ लागू हुन्छ अनि उल्लङ्घन भएका समाचारहरू आउँछन् अनि त्यसपछि स्पष्टीकरण सोधिएका समाचार पनि आउँछन्। यो बाहेक आचार संहिताकै कारणले गम्भीर रूपमा उम्मेदवारलाई नै अथवा राजनैतिक दललाई नै कारवाही गरिएका घटना तपाईँको स्मरणमा छन्?
मलाई त स्मरणमा छैन, म धेरै वर्ष नै तपाईँको चाहिँ निर्वाचनसँग सम्बद्ध भएँ। तपाईँको यो यसपालि मात्रै हो मैले छोडिदिएको, राष्ट्रिय पर्यवेक्षण आयोगको सदस्य अध्यक्ष पनि म नै थिएँ। तर मलाई त्यस्तो किसिमको चाहिँ छैन, आफैले गर्दा पनि छैन साथी भन्नुहुन्छ भने। त्यसले गर्दाखेरि तपाईँको चाहिँ यो चाहिँ तपाईँको चाहिँ एउटा औपचारिकतामा नै छ तर व्यापक रूपले यो चाहिँ पालना भएन भन्ने अवस्थामा चाहिँ त कार्यान्वयन पनि गर्नुपर्ने स्थिति छ।
अब दलहरूको चाहिँ प्रायोग के देखियो भने सत्तारूढ दलहरू निर्वाचन आयोगलाई बढीभन्दा बढी पेल्न खोज्ने, सत्तामा रहेकाले पावरको शक्तिको प्रयोग गरेर अनि विपक्षमा रहेकाले चाहिँ निर्वाचन आयोगलाई ब्लेम गर्ने, त्यो पनि विगतदेखिकै अभ्यास होला होइन? अहिले
विगतदेखिकै अभ्यास हो नि तपाईँको त्यो। अब विपक्षमा रहेकोलाई चाहिँ अलिकति म कमजोर छु कि सत्तारूढमा भएकोले चाहिँ नि शक्तिको साधनको दुरुपयोग गरेकी भन्ने पर्छ गर्छन् भने कतिपय स्थितिमा त त्यो विपक्षले त्यो साधन र त्यो दुरुपयोग गर्ने अवसर पाउँदैन। अन्त विपक्ष कामै हो नि त सत्ता पक्षलाई चाहिँ गाली गर्ने, सत्ता पक्षले अब सकेसम्म आफै जितौँ आफै गरौँ आफ्नै कायम होस् भन्ने त्यो स्वाभाविक हुन्छ, यो प्रतिस्पर्धा नै हो नि। त्यसमा सत्ता पक्षको आफ्नै अवस्था छ विपक्षीको आफ्नै अवस्था हुन्छ, त्यसैले त शक्तिको होडबाजी हुने कारण पनि त्यही हो। यत्रो यत्रो गठबन्धन भएको कारण पनि त्यही हो।
सत्ताको प्रभावमा पर्ने कतिको जोखिम हुन्छ निर्वाचन आयोग
सत्ता आफ्नो पक्षमा होस् भन्ने नै धारणाले नै भयो।
आयोग चाहिँ सत्ताकै प्रभावमा पर्ने जोखिम चाहिँ
सत्ताको प्रभावमै पर्छ भन्ने जोखिम त अलिकति छ, प्रभावकै हुनाले गर्नु खोज्छ। तर आयोगको एउटा नैतिक जिम्मेदारी के छ भनेदेखि निष्पक्ष हुनुपर्छ, स्वतन्त्र हुनुपर्छ र उसको दबाब र प्रभावमा पर्नु हुँदैन। आयोगमा खुट्टा टेकेपछि पहिला कर्मचारी हुँदाखेरि उहाँहरूले पनि कतिपय कुरामा दबाबमा पर्नुपर्ने अवस्था थियो होला, तर आयोग भनेको एउटा संवैधानिक निष्ठा र संवैधानिक अङ्ग भएकोले त्यसकोमा पदासीन भएपछि उसको चाहिँ तपाईँको चाहिँ स्वभाव र प्रवृत्ति र उसको चाहिँ आस्था फरक पर्नुहुन्छ।
अब एउटा कुरा चाहिँ खड्केको, जस्तो नेपालमा यसपटक मतदाताको सङ्ख्या 1,77,00,000 झन्डै यो सङ्ख्यामा मतदाताहरू छन् तर 2 करोडभन्दा बढी मतपत्र छापिएको छ, यसको लजिक चाहिँ के हो? खास निर्वाचन आयोगले पनि यसमा प्रश्न बोलेको देखिँदैन।
यो तपाईँको चाहिँ नि हेर्नुहोस् न, यसपालि तपाईँको चाहिँ पहिला 1,40,00,000 जति थियो होला, यसपालि 1,70,00,000 कति 80,00,000 होइन
हारी
लगभगमा चाहिँ नि मतदाताहरूको सङ्ख्या बढेको छ, 35,00,000 त तपाईँको चाहिँ नयाँ मतदाताको सङ्ख्या नै देखिएको छ। त अब यो मतदाता लिने पद्धति प्रणालीमा मत हुन्छ, अस्थायी बसोबास गरेको वृत्तिहरू, सहरीकरणको अभ्यास अत्यधिक मात्रामा हाम्रो नेपालमा अहिले बढ्यो यो 3-4-5 वर्षको अवधिमा पनि, त यसले गर्दा मतदाताको सूचीहरू यता र उता हुन जनसङ्ख्या आधारहरू अलिकति फरक पर्छ। तर त्यो तपाईँको त्यो गर्दाखेरि 1,77,00,000 लगभग अहिले चाहिँ मतदाता छ भनिन्छ, जब कि पहिला 1,45,00,000 थियो। तपाईँको त्यस्तै क्यान्डिडेट तपाईँको चाहिँ 1,50,000 भन्नुको लगभगमा क्यान्डिडेटै थिए, अहिले 1,45,000 जति छ। त तपाईँको मतदान केन्द्रहरू तपाईँको 10-18 मतदान स्थल 18,000 मतदान केन्द्र यता 11,000 कि 10,000 कति भयो त्यस्तो त्यो लगभग त्यो अहिले 21-10-11 कति पुर्याएको छ। र यो परिवर्तनहरू चाहिँ नि अहिलेको आवश्यकता अनुसार भएको होला, मतदाताको सङ्ख्या अनुसार मतदान स्थलहरू पनि बढाइयो।
होइन, मैले यसमा भन्न खोजेको चाहिँ मतदाता सङ्ख्या
तपाईँ तपाईँले सोधिराख्नु भएको छ, मैले सम्झिरहेको छु, त्यही सन्दर्भमा म बोलिरहेको छु। त मतपत्रको छपाई मतदाता सङ्ख्यालाई विचार गरेर मतदाता सङ्ख्यासम्म त पत्र पुग्नै पर्यो मतदान केन्द्रहरूमा, त त्यो त्यो हिसाबले छापेको जस्तो लाग्छ। र त्यसमा 10-15% पनि बढी गरेको छ कि जस्तो लाग्छ, 15% भन्ने चाहिँ तपाईँको चाहिँ अन्तर्राष्ट्रिय प्रचलन पनि छ। त्यो जुन केन्द्रमा चाहिँ त्यो थपघट हुन सकिन्छ, बिग्रिन सकिन्छ, त्यसले गर्दाखेरि त्यहाँ खतरा त्यो समयको पाबन्दीभित्र त्यो निर्वाचन सिद्धिनु पर्छ, त्यहाँ अल्पत्र पर्छ भनेर गरेको छ। मुख्य यसको चाहिँ सुरक्षाको निमित्त अब उम्मेदवारहरूको चाहिँ प्रतिनिधि समेतको रोहरमा मतपत्रको सङ्ख्याहरू हुनुपर्छ, र त्यो जति प्रयोग भयो त्यो प्रयोग भएको र बाँकी रहेको समेत बन्दी गर्ने प्रचलन छ। त्योलाई राम्रोसँग पछ्याइयो भने र प्रतिपक्षले र मत यो उठ्नेहरूले पनि त्यसको सुरक्षा र संरक्षण निर्वाचनको स्वतन्त्र सञ्चालनको निमित्त अत्यन्त जरुरी हुन्छ, किनभने एउटै मतले पनि तपाईँको विजय हुने र हार्नेको कुराहरू आउँछ मतपत्रले।
हजुर,
त्यस त्यो चाहिँ सेन्सिटिभ अत्यन्त संवेदनशील कुरा हो। त्यसमा चाहिँ नि निर्वाचनमा उठेका उम्मेदवारहरू चनाखो हुनुपर्छ, उहाँहरूले त्यो कुराहरूलाई चाहिँ पछ्याउनुपर्छ। र तपाईँको त्यस्तै हाम्रो निर्वाचन अधिकृतहरूले पनि त्यसमा विशेष ध्यान दिनुपर्छ, जस र अपजसको भागी त्यसैमा बनिनु सक्छ। त्यसलाई चाहिँ ध्यानै संवेदनशील तरिकाले हेर्नुपर्छ, कति आयो, कति खर्च भइरहेछ, कतिमा चाहिँ निर्वाचन अधिकृतको सही भयो सही भएन यो निरूपण गर्ने पर्यवेक्षकहरूले पनि निरूपण गर्छ, र तपाईँको चाहिँ नि मतपत्र दिँदाखेरि पनि त्यसलाई चाहिँ नि हेर्नुपर्छ, र एउटा संवेदनशील पाता चाहिँ नि त्यो।
हजुर हजुर, अन्ततिर छौँ, जस्तो अब स्थानीय तहमा पालिका प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने कुरा संविधानले परिकल्पना गरेको छ, त्यतिखेर चाहिँ गठबन्धनको परिकल्पना गरिएन होला, एउटै दलले उठाउँदाखेरि एकजना महिला एकजना पुरुष उम्मेदवारका रूपमा मनोनयन पत्र दर्ता गराउनुपर्ने व्यवस्था छ। तर अब यसपटक गठबन्धनका कारणले गएको निर्वाचनमा पनि केही स्थानीय तहमा गठबन्धनका कारणले महिला उम्मेदवारी घटेको थियो, यसपटक त धेरै नै घटेको छ।
यो गठबन्धनले गर्दा हेर्नुहोस् न, गठबन्धनले के भने गठबन्धन भएको अब निर्वाचनमा
यसमा चाहिँ मैले थोरै जोड्न खोजेको,
हामी चाहिँ मिलेर चाहिँ लड्छौँ भन्नु अस्वाभाविक होइन, स्वाभाविक हो। तर यो ग्रास रुट लेभलमा चाहिँ तपाईँको चाहिँ नि अत्यन्त गाह्रो हुन्छ, तल भुइँ फाँटमा भनौँ न गाह्रो हुन्छ, माथिबाट चाहिँ नेताजीहरू मिल्नु छुट्टिनु पार्टी फुट्नु पार्टी फेरि एउटै हुनु त्यो माथिबाट चाहिँ सजिलो छ, तपाईँको तल भुइँमा चाहिँ नि अत्यन्त गाह्रो छ, किनभने त्यहाँको समाज त्यहाँको परिवेश तपाईँको चाहिँ त्यहाँको चाहिँ नि बनावट सामाजिक बनावट फरक छ, फरक त त्यो हुन्छ देशकै बनावट त्यस्तो हो। ग्रामीण तहमा तपाईँको चाहिँ नि त्यहाँ तपाईँको जात जातिहरू छन्, भौतिक विविधता पनि अलिक ठुलो अहिले गाउँपालिका भएकोले त्यहाँ भौतिक विविधता पनि छ, तपाईँको चाहिँ नि त्यहाँ तपाईँको आर्थिक विपन्नता र सम्पन्नता पनि छ, तपाईँको घर कचर घर परिवारमा अथवा गाउँको उहरमा सम्पत्तिको जग्गा जमिनको लेनदेनको झगडा तगडाहरू पनि छ, तपाईँको ईर्षा देश को भावना हुन्छ, कति छोराहरू चाहिँ विदेश गएका छन् त्यहाँ त्यहाँको परिवेश फरक छ नि, त्यो परिवेशभित्र हामीले माथिबाट हस्तक्षेप गर्दा त्यसमा अत्यन्त विकृतिहरू आउन सक्छ, त त्यो आई पनि राखेको देखिन्छ अहिलेको अहिलेकै अवस्थामा पनि. त अब एउटै राजनैतिक दल भइरहेको भए त्यो पनि राम्रो हुन्थ्यो. अब त्यो गठबन्धन छ, अब मतदाताहरूलाई अलिकति अप्ठ्यारो अवस्था मैले देखिरहेको छु, अप्ठ्यारो अवस्था छ. तर अब गठबन्धनले नेतृत्व वर्गले आफ्नो आफ्नो विचार आफ्नो सङ्गठनात्मक शक्तिहरू प्रयोग गर्ने अथवा आह्वान गर्ने कुराहरू त स्वाभाविक हुन्छ. त्यो अब कतिसम्म सम्पन्न हुन्छ त्यो नतिजा निकाल्ने देखाउने कुरा हो.
हजुर हस्, यो महत्त्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद.
ल धन्यवाद रविनजी, खास रेडियोमा मलाई बोल्ने मौका दिनुभयो.
हस् हस् धन्यवाद. उहाँ हुनुहुन्थ्यो पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्य प्रसाद श्रेष्ठ. निर्वाचन आचार संहिताको पालना कसरी भइरहेको छ लगायतका विषयमा रहेर आजको द न्युज प्लस कार्यक्रममा कुराकानी गऱ्यौँ. यो सँगै कार्यक्रमको समय सकिएको छ. प्राविधिक साथी जयराम नगरकोटीलाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु. नमस्कार.